আলহামদুলিল্লাহ নাহমাদুহু ওয়া نستাইনুহু ওয়া نستাগফিরু ওয়া নুমিনু বিহি ওয়া নাতাওয়াক্কালু আলাইহি ওয়া নাউযু বিল্লাহি মিন শুরুরি আনফুসিনা ওয়া মিন সাইয়্যাতি আমালিনা মান ইয়াহদিহিল্লাহু ফালা মুদিল্লা লাহু ومن يدلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون الذين آمنوا وكانوا يتقون لهم البشرى في الحياة الدنيا وفي الآخرة لا تبديل لكلمات الله ذلك هو الفوز العظيم صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی جن آیات بینات کی تلاوت سے اپنے آپ کو مشرف کیا اللہ رب العالمین جل جلالہ وامن والہ ارشاد فرما رہے ہیں الا خبردار ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون بے شک اللہ کے ولیوں پر نہ کوئی خوف ہے اور نہ وہ غمگین ہوں گے الذین آمنوا وکانوا یتقون اور وہ جو ایمان لائے اور تقوی و پرہیزگاری کو اختیار کیا لہم البشرا فی الحیات الدنیا وفی الآخرہ خوشخبری ہے ان کے لیے اس دنیا کی زندگی میں اور آخرت میں لا تبدیل لکلمات اللہ اللہ کی باتیں بدلتی نہیں ذالک ہو الفوز العظیم یہ ہے بہت بڑی کامیابی یہ ماہ مبارک حضور سیدنا غوث اعظم شیخ عبد القادر جیلانی حسنی الحسینی رضی اللہ تعالیٰ عنہ کا مبارک مہینہ ہے اور اسی مناسبت سے یہ محافل کا ایک تسلسل جاری ہے اور ان محافل میں ہم نے انہی آیات بینات کو اپنا سخن عنوان سخن بنایا لیکن مختلف انداز سے گزشتہ محفل میں جو موسیٰ نائن میں ہوئی اس میں بھی اسی پر گفتگو ہوئی تھی لیکن اس میں ایک انداز مختلف تھا اور آج اس آیات بینات کے آخری جملے پر گفتگو ذالک ہو الفوز العظیم یہ ہے بہت بڑی کامیابی دیکھنا یہ ہے کہ کامیابی ہے کیا، کامیابی کیسے حاصل کی جا سکتی ہے، اور کامیاب کون ہے؟ کوئی سمجھتا ہے کہ بڑے عہدے پر پہنچنا کامیابی ہے، کوئی سوچتا ہے کسی امتحان میں کامیاب ہو گیا یہ بہت بڑی کامیابی ہے، کسی نے دولت کو اپنا متمع نظر بنایا کہ مال و دولت کا حصول یہ کامیابی ہے، کسی کے نزدیک اقتدار و اختیار ملنا یہ کامیابی ہے، کسی کے نزدیک بہت اونچے منصب پر پہنچ جانا یہ کامیابی ہے۔ غرض یہ کہ کامیابی کے مختلف معیار ہیں، ہر ایک کی نظر میں مختلف معیار، اور اسی انداز سے وہ اس کامیابی کو حاصل کرنے کی کوشش کر رہا۔ مثلا یہ کہ اگر کوئی یہ سمجھتا ہے کہ مال و دولت کا حصول کامیابی ہے تو وہ اسی کے پیچھے لگا ہوا، جائز ناجائز ہر طریقے سے مال و دولت کو حاصل کرنے کی کوشش کر رہا، اور یہ سمجھتا ہے کہ جب یہ مال و دولت مجھے مل جائے گا تو میں سب سے بڑا کامیاب۔ ایک انسان یہ سوچتا ہے کہ اگر مجھے سب سے بڑا عہدہ منصب مل جائے تو یہ کامیابی ہے، وہ اسی کے حصول میں لگا ہوا۔ اگر کوئی کھیل کے میدان میں ہے تو وہ سوچتا ہے کہ اگر میں نے اس کھیل میں میں کامیاب ہو گیا یہ میرے لیے سب سے بڑی کامیابی۔ ہر ایک کا میدان مختلف ہے، ہر ایک کی فیلڈ مختلف ہے، ہر ایک کا انداز مختلف ہے، ہر ایک کی سوچ مختلف ہے۔ اب آئیے ذرا یہ دیکھیں کہ یہ سب لوگ جو سوچ رہے ہیں، کوئی مال و دولت کو، کوئی عہدے کو، کوئی منصب کو، کوئی اختیار کو، کوئی اقتدار کو کامیابی سمجھ رہا ہے، کیا حقیقت میں یہی کامیابی ہے یا اس کے علاوہ بھی کوئی کامیابی؟ کس سے پوچھیں؟ جس سے آپ پوچھیں گے وہ وہی بتائے گا جس چیز کو وہ کامیابی سمجھتا۔ اگر کوئی مال و دولت کا حصول کامیابی سمجھتا ہے تو وہ کہے گا یہی سب سے بڑی کامیابی ہے، اسی کو حاصل کرنے کی کوشش کرو، اسی مال کے ذریعے تم دنیا کی ہر چیز خرید سکتے ہو، لہذا اگر مال تمہارے پاس ہے تو سمجھو تم سب سے بڑے کامیاب۔ اور جو اقتدار اور اختیار کو کامیابی سمجھتا ہے وہ کہے گا اسی کے حصول کی کوشش کرو، اگر سب سے بڑا منصب، سب سے بڑا عہدہ، اختیار، اقتدار تمہیں مل جائے گا تو تم اس دنیا میں سب سے بڑے کامیاب۔ لیکن عقل انسانی حیران ہے کہ کامیاب کون ہے، کامیاب انسان کون ہے، کامیابی کسے کہتے ہیں، اور کامیابی کیسے حاصل کی جا سکتی ہے۔ سب سے پہلا پوائنٹ، کامیاب کون ہے اور کامیابی کسے کہتے ہیں، ہم کسے معلوم کریں؟ آؤ قرآن کی بارگاہ میں، آؤ قرآن کی بارگاہ میں قرآن سے پوچھیں، اے قرآن تو ہمیں بتا دے کہ کامیابی کیا ہے۔ کوئی کسی کو کامیابی کہہ رہا ہے، کوئی کسی چیز کو کامیابی کہہ رہا ہے، یہ دنیا والے جس فیلڈ سے تعلق رکھتے ہیں اس میں کامیابی چاہتے ہیں اور اسی کو سب سے بڑی کامیابی سمجھتے ہیں۔ لیکن ہم قرآن کی بارگاہ میں گئے اور قرآن کی بارگاہ میں عرض کیا ہے، قرآن تو ہمیں بتا دے کہ سب سے بڑا کامیاب کون ہے، سب سے بڑی کامیابی کیا ہے، تو قرآن نے کہہ دیا الا خبردار انا اولیاء اللہ لا خوف علیہم ولا ہم یحزنون۔ قرآن نے پہلے اللہ کے نیک بندوں کا ذکر کیا، اولیاء اللہ کا ذکر کیا، بے شک خبردار ہو جاؤ اللہ کے نیک بندے ولی وہ ہیں، نہ انہیں خوف ہے اور نہ انہیں غم ہے۔ الذین آمنوا وکانوا یتقون، وہ جو ایمان لائے اور تقوی و پرہیزگاری کو اختیار کیا، لہم البشرا فی الحیات الدنیا وفی الآخرہ، خوشخبری ہے ان کے لیے اس دنیا کی زندگی میں اور آخرت میں، لا تبدیل لکلمات اللہ، اللہ کی باتیں بدلتی نہیں، ذالک ھو الفوز العظیم، یہ ہے بہت بڑی کامیابی۔ سمجھ گئے قرآن نے کیا کہا، یہ ہے بہت بڑی کامیابی۔ کون سی؟ جو ان اولیاء کرام کو حاصل ہوئی، جو ان بزرگان دین کو حاصل ہوئی، جو اولیاء کاملین کو حاصل ہوئی. ذالک ھو الفوز العظیم, یہ بھی نہیں کہا کہ کامیابی, بہت بڑی کامیابی, چھوٹی چھوٹی کامیابیاں نہیں ہیں, جو ان کو حاصل ہوئی ہے یہ بہت بڑی کامیابی. اب سوال یہ پیدا ہوتا ہے کہ کامیابی تو ان کو حاصل ہو گئی اور ہمیں یہ پتہ بھی چل گیا کہ سب سے بڑی کامیابی کون سی ہے, جو ان نیک بندوں کو حاصل ہوئی ہے. یہ فیصلہ ہو گیا نا. ہم یہ چاہتے ہیں کہ ہمیں بھی کامیابی حاصل ہو جائے, ہم یہ چاہتے ہیں نا. کون کون چاہتا ہے کہ کامیابی حاصل ہو جائے؟ الحمدللہ سب چاہتے ہیں, اور یہ حقیقت ہے کہ کوئی بھی ناکامی نہیں چاہتا. ہر انسان یہی چاہتا ہے کہ کامیابی حاصل ہو جائے. اور اسی کامیابی پر ایک نقطہ بیان کروں پھر میں آگے چلوں, بڑی توجہ کے ساتھ سنیے. ایک نوکری پیشہ آدمی ہے, وہ چاہتا ہے کامیاب ہو جاؤں, کیسے؟ میرا عہدہ بڑھ جائے, ٹھیک ہے نا, منصب بڑھ جائے, تنخواہ بڑھ جائے. ایک کاروباری آدمی ہے, وہ چاہتا ہے زیادہ سیل ہو جائے, کامیاب ہو جاؤں, اچھا کاروبار مل جائے, میں کامیاب ہو جاؤں. ایک بچہ امتحان دے رہا ہے, وہ چاہتا ہے میں کامیاب ہو جاؤں. سب کامیابی چاہ رہے. کسی فرد سے پوچھو کوئی یہ نہیں کہے گا کہ میں ناکامی چاہتا ہوں. ہر شخص کامیابی چاہتا ہے. لیکن ذرا سا غور کیجئے, ایک جگہ ایسی ہے کہ جہاں آواز دے کر کامیابی دی جا رہی, آواز دے کر بلا کر کامیابی دی جا رہی ہے اور ہم توجہ نہیں کر رہے. جانتے ہو کون سی جگہ ہے؟ دن میں, ایک دن میں 5 مرتبہ ندا دی جا رہی ہے, 5 مرتبہ, حی علی الفلاح, آؤ کامیابی کی طرف, حی علی الصلاح, آؤ کامیابی کی طرف. 5 دفعہ ندا دی جا رہی ہے نا, آواز دے کر بلایا جا رہا ہے آؤ کامیابی کی طرف. ہم نے اس کان سے سنا اور اس کان سے اڑا دیا. کبھی اس آواز پر لبیک کہا؟ صبح کے وقت آواز آ رہی ہے, حی علی الفلاح, آؤ فلاح کی طرف, آؤ کامیابی کی طرف. سو رہے ہیں, مزے سے سو رہے ہیں. کامیابی دینے والا پکار رہا, پکار کر بلا رہا ہے آؤ کامیابی کی طرف. تم آؤ گے میں تمہیں کامیابی دے دوں. تم اپنے گرم بستروں کو چھوڑ کر تو دیکھو, تم سردی میں پانی سے وضو کر کے, ٹھنڈے پانی سے وضو کر کے, اور پھر اللہ کی بارگاہ میں کھڑے ہو کر دیکھو, اس آواز پر لبے کہتے ہوئے سارے کاموں کو ترک کر کے اس طرف جا کر دیکھو کیسی کامیابی میں تمہیں عطا کرتا ہوں. حی علی الفلاح, کامیابی کی طرف. جو بلا رہا ہے کامیابی دینے کے لیے اس کے پاس نہیں جا رہا, اور پھر پریشان ہوتے ہیں ہم کامیاب نہیں ہوئے. وہ کہتا ہے میں نے انٹرویو دیا میں فیل ہو گیا, کامیاب نہیں ہوا. وہ کہتا ہے میں نے امتحان دیا فیل ہو گیا, کامیاب نہیں ہوا. میں نے الیکشن لڑا ناکام ہو گیا, کامیاب نہیں ہوا. میں نے یہ کاروبار کیا ناکام ہو گیا. یہ ساری ناکامیاں کیوں ہیں؟ ذرا سی دل پر ہاتھ رکھ کر سوچ کر غور و فکر کر کے دیکھے, یہ ساری ناکامیاں اس وجہ سے ہیں کہ جو کامیابی دینے والا خالق اور مالک ہے اس کی طرف سے 5 وقت ہم سب کو ندا دی جا رہی ہے, حی علی الفلاح, کامیابی کی طرف, اور ہم اس طرف نہیں جا رہے. کیسے کامیاب ہوں؟ خدا کی قسم, اگر اس آواز پر لبیک کہتے ہوئے سارے کاموں کو ترک کر کے اس آواز پر پہنچ جائیں تو اس دنیا میں بھی کامیاب ہو جائیں, انشاءاللہ آخرت میں بھی کامیاب. یہ ہے کامیابی. تو کامیابی کیسے ملے گی؟ جو کامیابی دینے والا ہے اس کی بارگاہ میں پہنچ جاؤ, اس کی بارگاہ میں پہنچ جاؤ. ایک چیز تو یہ ہے. اور دوسری چیز کیا ہے؟ ایک بچہ امتحان دیتا ہے, اس کو امتحان میں کامیابی چاہیے. اب وہ کیا کرے گا؟ 5 سالہ پیپر نکال کر بیٹھے گا. سالو پیپر ہوتے ہیں نا, 5 سالہ پیپر نکال کے دیکھا پچھلے امتحان میں کیا کیا آیا تھا, اس کو دیکھا, یاد کیا, کچھ گیس لگایا, جا کے امتحان دے دیا. کسی سے پوچھا یار مجھے امتحان میں کامیاب ہونے میں کیا کروں؟ کہا جو امتحان دے چکا ہے اس سے پوچھو. بات سمجھ رہے ہیں؟ جو امتحان دے چکا ہے اور کامیاب ہو چکا ہے उससे पूछो कैसे कामयाब हुआ, उससे पूछो कैसे कामयाब हुआ, इसलिए कि उसने इम्तिहान दिया है, उसने सवालात पढ़े हैं, उसने जवाबात लिखे हैं, उसने मेहनत की है, कामयाब हुआ है। तुम उससे राब्ता कर लो, वो तुम्हें इम्तिहान देने का तरीका बता देगा, कामयाब होने का तरीका बता देगा। बात समझ गए? एक तरीका यह है मेहनत करो, कोशिश करो, और दूसरा तरीका क्या है, जो कामयाब हो चुका है उसके दामन से वाबस्ता हो जाओ, जो कामयाब हो चुका है उससे रابطہ रखो। क्यों? इसलिए कि वो इस राह से गुजर चुका। एक रास्ता है ना, एक आदमी गुजर चुका है, उसको पता है कहां नशेबो फराज है। एक रास्ते से आप रोजाना गुजरते हो, आपको पता है यहां एक गड़ा है, यहां पर स्पीड ब्रेकर है, यहां पर ये रुकावट है, कभी आप बेध्यानी में भी गुजरेंगे तो बच बचा के गुजर जाएंगे। क्यों? आप रोजाना गुजरते हैं, उस रास्ते से गुजरते हैं, जानते हैं। तो एक आदमी जिस रास्ते से गुजर चुका हो और आपको उसी रास्ते से गुजरना हो तो क्या करेंगे? उस आदमी से राब्ता करेंगे, मुझे इस रास्ते से गुजरना है, तुम गुजर चुके हो, मुझे बता दो मैं कैसे गुजरूं, मुझे बता दो मैं कैसे गुजरूं। वो कहेगा मुझे क्या पता भाई, तुम गुजर चुके हो, तुम नशेब फरांस को जानते हो, उससे क्या फायदा होगा। वो बताएगा देखो जब इस रास्ते से गुजरोगे यहां पर एक गड़ा है, बचकर गुजरना, और आगे बढ़ोगे एक मेन होल है, ढकना नहीं है। अर्ज कर रहा था कि जो एक रास्ते से गुजर चुका हो वो ही उसकी निशानदेही कर सकता है कि कहां नशेब फराज। वो आपको उसके नशेब फराज से, हर किस्म के खतरात से, तमाम चीजों से आगाह कर देगा। यहां पर खतरा है, यहां नशेब है, यहां फराज है, यहां गड़ा है, यहां ये है, यहां वो है। क्यों? मैं यहां से गुजर चुका हूं, लिहाजा अब तुम गुजरो तो मेरी हिदायत पर अमल करना, और अमल करोगे तो बहिफाजत गुजर जाओगे, अमल करोगे तो बहिफाजत गुजर जाओगे। अब हमने क्या किया, हमें कामयाबी चाहिए थी, हमें कामयाबी चाहिए थी, और कामयाबी दुनिया में भी और कामयाबी आखिरत में भी। एक है दुनियावी कामयाबी और एक है उखरवी कामयाबी। दुनियावी कामयाबी क्या है? इम्तिहान में कामयाब हो गए, किसी ओहदे पे पहुंच गए, किसी मनसब पे पहुंच गए, वेल एस्टेब्लिश हो गए, वेल एजुकेटेड हो गए, कामयाब हो गए। लेकिन इस दुनिया में एजुकेटेड होना, ओहदे पर मनसब पर पहुंचना, यह सिर्फ दुनिया की कामयाबी है, आखिरत की नहीं है। आखिरत की कामयाबी क्या है? कि इस दुनिया में ऐसे आमाल करना कि आखिरत में जब पहुंचो तो नेकियों का सरमाया पहले से मौजूद हो, यह है आखिरत की कामयाबी। तो अब हमने क्या किया, हमें कामयाबी चाहिए थी और कुरान ने बता दिया ज़ालिका हुवल फौज़ुल अज़ीम, ये है बहुत बड़ी कामयाबी जो इन बुजुर्गान दीन और औलिया कामिलीन को हासिल हुई। अब हम इनकी बारगाह में पहुंच गए, और यह हकीकत है कि अल्लाह के ये नेक और बरगुजीदा बंदे हकीकत में कामयाब हैं। ये इस रास्ते, इन रास्तों पर चले, चलकर गुजर गए। शैतान ने अपनी तमाम फितना सामानियों के साथ हमला किया, इनको राह से बेराह करने की कोशिश की, गुमराह करने की कोशिश की, इनकी राह में रुकावटें डाली, सिराते मुस्तकीम पर चलने वालों की राह में रुकावटें डाली, मगर ये उससे लड़कर झगड़कर उसके तमाम फितनों को हटाते हुए गुजर गए और हकीकत में कामयाब हो। और जब ये कामयाब हो गए तो कुरान ने कहा ज़ालिका हुवल फौज़ुल अज़ीम, ये है बहुत बड़ी कामयाबी। तो ये कामयाबी कैसे हासिल हुई? अब देखो कामयाबी के चार रास्ते हैं, चार। कितने रास्ते? चार। कादरिया, चिश्तिया, नक्शबंदिया, सोहरवर्दिया, चार रास्ते हैं।
اور پھر باقی سلاسل ان کی شاخیں ہیں، ان چار راستوں میں سے کسی ایک کو پکڑ لو گے انشاءاللہ کامیاب ہو جاؤ، چاروں میں سے کسی ایک کو پکڑ لو کامیاب ہو جاؤ۔ کیوں، کیسے کامیاب ہوں گے؟ ان بزرگان دین اور یہ کاملین نے محنت کی، ریاضت کی، مجاہدہ کیا، تقوی و پرہیزگاری کو اختیار کیا اور ان راستوں پر چلے اور چل کر کامیاب ہو گئے۔ اور ان چلنے والوں میں سب سے بڑے قطب ربانی، غوث سمدانی، شہباز لامکانی، حضرت سیدنا شیخ عبد القادر جیلانی، حسنی الحسینی رضی اللہ تعالی عنہ، ان تمام بزرگان دین کے سردار، ان کے سرخیت۔ اور غوث آدم کی شان کیا ہے؟ آپ کا سلسلہ تو ہے قادریہ، غوث آدم کا سلسلہ قادریہ، باقی سلاسل میں بھی آپ کا فیض جاری ہے۔ اب باقی کتنے بچے؟ قادریہ تو ہو گئے نا، غوث آدم، نقشبندیہ، چشتیہ، سہروردیہ، کتنے بچے باقی؟ تین۔ اب آئیے ذرا دیکھیں ان تین سلاسل کو غوث آدم کا فیضان کیسے ملا۔ اللہ تبارک و تعالی نے آپ کی ذات کو مرکز اور منبع بنا دیا، اور نبی پاک علیہ الصلوۃ والسلام نے آپ کی ولادت سے پہلے ہی بشارت دے دی آپ کے والد ماجد کو، فرمایا ابو صالح اللہ رب العالمین ان قریب تجھے ایک ایسا فرزند دے گا کہ جو شان میری سارے نبیوں میں ہے وہ شان اس کی سارے ولیوں میں ہو۔ یعنی جیسے میں نبیوں کا سردار ہوں وہ ولیوں کا سردار ہو۔ تو غوث آدم کی شان تو یہ تھی۔ اب باقی سلاسل کو فیض کیسے ملا؟ حضرت شیخ عبداللہ بلخی رحمت اللہ علیہ اپنی کتاب خوارق الاحباب فی معرفت الاقطاب اس میں ذکر کرتے ہیں، فرماتے ہیں کہ ایک دن سیدنا غوث اعظم شیخ عبد القادر جیلانی رضی اللہ تعالی عنہ ایک جماعت کے ساتھ تشریف لے جا رہے ہیں، جاتے جاتے ایک مقام پر، کھلے مقام پر جیسے میدان ہے، آپ کھڑے ہو گئے اور بخارا کی طرف متوجہ ہوئے۔ بخارا ایک شہر ہے نا، اس کی جانب آپ نے اپنا منہ کر لیا، چہرہ انور متوجہ ہوئے اور زور زور سے سانس لینا شروع کیا اندر کی جانب، جیسے کوئی چیز سونگتا ہے، کوئی آدمی کچھ سونگتا ہے اس طرح۔ لوگوں نے دیکھا حضرت کیا سونگ رہے، فرمایا مجھے اس جانب سے ایک مرد قلندر کی خوشبو آ رہی ہے۔ بخارا کی طرف اشارہ کیا، اور جانتے ہو مرد قلندر کون ہے؟ وہ ابھی پیدا نہیں ہوا، غور کرو، ابھی وہ مرد قلندر، وہ ولی اس دنیا میں نہیں آیا، مجھے خوشبو آ رہی۔ اور وہ کب پیدا ہوگا؟ غوث آدم فرماتے ہیں میرے وصال کے 157 سال کے بعد وہ پیدا ہوگا۔ غور کیجیے، میرے وصال کے 157 سال کے بعد پیدا ہوگا، اس کا نام بہاءالدین نقشبند رحمت اللہ علیہ۔ دیکھو ولی کی شان، ہم ایک گھنٹے بعد کی بات نہیں بتا سکتے، اللہ کا ولی 157 سال، اور وہ بھی اپنے وصال کے بعد، یعنی جب میرا وصال ہوگا اس کے 157 سال کے بعد وہ شخص پیدا ہوگا اور میرا فیض اسے حاصل ہوگا، میرے طریقے کو جاری کرے گا۔ 157 سال پہلے اللہ کے ولی نے خوشبو کو سونگ لیا، جس کی قوت شامہ کا یہ حال ہے اس کی قوت سامعہ اور باصرہ کا کیا حال ہو، جس کے سونگنے کا یہ حال ہے اس کے دیکھنے کا اور سننے کا کیا حال ہو، اس سے اندازہ کر سکتے ہیں۔ میرے طریقے کو جاری کرے گا اور میرا فیض اس کو ملے گا۔ اور علماء نے لکھا اور شیخ عبداللہ بلخی رحمت اللہ علیہ نے لکھا اپنی کتاب میں गौसे आजम के विसाल के बाद 157 साल के बाद फिर हजरत बाउद्दीन नक्शबंद रहमतुल्लाह अलैह की विलादत हुई 157 साल के बाद। ऐसा नहीं कि आपने फरमा दिया और उसके बाद कुछ भी नहीं हुआ, जैसा आपकी जबान से निकला वही हुआ। 157 साल के बाद विलादत हुई, फिर वो अपने एक कमाल दर्जे को, मर्तबे को, मकाम को पहुंचे और गौसे आजम का फैज उन्हें हासिल हुआ। अब गौर करो, 157 साल के बाद पैदा होने वाले ने 157 साल पहले विसाल करने वाले से फैज ले लिया। लिया या नहीं लिया? लिया ना। तो जो इतनी दूर फैज दे सकता है, तो जो उसके जमाने में हो उसको फैज ना मिले तो फिर क्या है? जो करीब पहुंच जाए उसको फैज ना मिले तो क्या है? बल्कि यही नहीं कि 157 साल के बाद आज गौसे आजम की विसाल को कितने साल हो चुके, बल्कि कयामत तक आपका फैज जारी रहेगा। आपने फरमाया जो मेरे सिलसिले में दाखिल नहीं है अगर मुझसे अकीदत और मोहब्बत रखेगा मेरा फैज उसे भी मिलेगा। मेरे सिलसिले में दाखिल नहीं लेकिन नाम सुनकर अकीदत रखता है, मोहब्बत रखता है, मानता है, मेरा फैज उसे भी मिलेगा। ये शान है गौसे आजम शेख अब्दुल कादर जिलानी रदियल्लाहु ताला अन्हु। पता चला कि नक्शबंदिया सिलसिले को फैज मिला तो हजरत गौसे आजम। अब आइए सुहरवर्दिया, ये भी एक मुकद्दस सिलसिला। हजरत शेख शहाबुद्दीन सुहरवर्दी रहमतुल्लाह ताला अलैह वो खुद लिखते हैं, फरमाते हैं कि आलम शबाब में, जवानी के आलम में मुझे इल्मे कलाम सीखने का शौक था और मैंने इल्मे कलाम हासिल किया बड़ी मेहनत से, कोशिश से। और जब आदमी को किसी चीज का शौक हो तो उसे वो हासिल कर लेता। तो मेरे चचा एक दिन मुझे लेकर गौसे आजम की बारगाह में चले गए। पहले वो मुझे रोकते रहे कि इस इल्म को हासिल करके क्या फायदा हो। मैंने कहा नहीं, मुझे ये सीखना है। उन्होंने मुझे रोकने की कोशिश की, मैं लगा रहा, सीखता रहा। एक दिन मुझे पकड़ के गौसे आजम की बारगाह में पेश कर दिया, हजरत ये इल्म कलाम का माहिर है, बड़े शौक से इसने इल्म कलाम हासिल किया, बड़ी बड़ी किताबें इसने पढ़ी। गौसे आजम ने फरमाया अच्छा, बुलाया हजरत शेख शहाबुद्दीन सुहरवर्दी रहमतुल्लाह अलैह को, इधर आओ, बिठा दिया अपने सामने। तुम इल्मे कलाम जानते हो? जी हजरत मैं जानता हूं। कौन कौन सी किताबें तुमने पढ़ी हैं? इन्होंने किताबों के नाम बताए। गौसे आजम ने अपना दस्ते मुबारक सीने पर फेर दिया, सारी किताबों के नाम भूल गए, सारा इल्म गायब हो गया। जितना मेहनत से इल्मे कलाम हासिल किया था, किताबों के नाम बता रहे थे, ये जानता हूं, ये जानता हूं, ये जानता हूं, ये किताब पढ़ी, वो किताब पढ़ी। गौसे आजम ने दस्ते मुबारक फेर दिया, सारा इल्म गायब हो गया। अब फरमाते हैरान कि मुझे तो नाम भी याद नहीं, आगे मैं क्या बताऊंगा। फरमाया सुनो, इस इल्म को छोड़ दो, हमारे पास बैठा करो, हम तुम्हें इल्मे लदुन्नी अता कर देंगे। फरमाते फिर मैं गौस की बारगाह में बैठ गया और ऐसा बैठा कि मैंने गौस से सब कुछ हासिल कर लिया, यहां तक कि मेरा सीना उलूम और फुनून और इल्मे लदुन्नी का खजीना बन गया, गौस की महफिल में बैठने की वजह से। इस सिलसिले ने भी फैज हासिल किया सैयदना गौसे आजम शेख अब्दुल कादर जिलानी रदियल्लाहु ताला अन्हु। अब कौन सा रह गया, कौन सा रह गया? चिश्तिया, चिश्तिया रह गया ना। हजरत सुल्तानुल हिंद वलीउल हिंद ख्वाजा ख्वाजगा मोइनुद्दीन चिश्ती अजमेरी रदी अल्लाह ताला अन्हु, अपने जमाने के जलीलुल कद्र बुजुर्ग। और आपकी शान क्या थी कि अपनी नजरें हमेशा नीची रखते थे, झुका के रखते थे। आपके मुरीद फरमाते हैं कि जब कोई फासिक और फाजिर आपके सामने आता, अपनी नजरें उठाते और पूरी तवज्जो उस पर डालते एक निगाहें करम डालते जाहिर और बातिन दोनों को पाक कर दिया करते। ये ख्वाजा अजमेर की निगाह का हाल, एक तवज्जो डाली जाहिर को भी पाक कर दिया, बातिन को भी पाक कर दिया, जिस्म को भी पाक कर दिया और दिल को भी पाक और साफ कर दिया, और उसी वक्त वो कलमा पढ़कर मुसलमान हो जाता। यही वजह है कि हिंदुस्तान में सबने अपने अपने तौर पर तबलीग की, लेकिन ख्वाजा अजमेर ने अपने कमाला से, अपनी करामा से, अपने इल्म से, अपनी रूहानियत से 99 लाख हिंदुओं को मुसलमान कर दिया। मामूली बात नहीं है कि जब मेरे ख्वाजा ने कुफ्रिस्तान में कदम रखा है तो एक मुसलमान नहीं था, और जब ख्वाजा अजमेरी का विसाल हुआ है तो 99 लाख मुसलमान। गोया हिंदुस्तान में जो मुसलमान नजर आ रहे हैं ख्वाजा खाजगान का फैज है, और ख्वाजा गरीब नवाज को फैज मिला है गौसे आजम शेख अब्दुल कादर जिलानी रदियल्लाहु ताला अन्हु। कदमी हाजी ही अला रकबत कुल वलीउल्लाह, फरमाया मेरा कदम हर वली की गर्दन पर है। गौसे आजम ने ख्वाजा अजमेर खुरासान की पहाड़ियों में चिल्ला कशी कर रहे हैं, और गौसे आजम बगदाद में फरमा रहे मेरा कदम हर वली की गर्दन पर है। इन्होंने सुन लिया, उन्होंने बगदाद में कहा, इन्होंने खुरासान में सुन लिया और अपनी गर्दन को झुका दिया, इतना झुकाया कि जमीन के साथ लगा दी, और फरमाया गौसे आजम आपका कदम न सिर्फ मेरी गर्दन पर, मेरे सर पर और मेरी आंखों पर भी आपका कदम। उधर उन्होंने कहा गौसे आजम ने, इधर इन्होंने सुन लिया, इधर इन्होंने गर्दन झुकाई, उधर गौसे आजम ने देख ली। मोबाइल था, इंटरनेट था, टेलीफोन था, गौस ने टेलीफोन पर फरमाया, गरीब नवाज ने जवाब दे दिया, नहीं ना मोबाइल है, ना पीटीसीएल है, ना टेलीफोन है, ना इंटरनेट है, कोई चीज नहीं है। हां मोबाइल था, रूहानियत का मोबाइल था, रूहानी राबता चल रहा था। गौस ने बगदाद में फरमाया, खुरासान में गरीब नवाज ने सर झुका दिया, खुरासान में गरीब नवाज ने सर झुकाया, बगदाद में गौसे आजम ने देख लिया, और फरमाया सुनो गयासुद्दीन के बेटे मोइनुद्दीन ने हमारे हुक्म पर अपने सर को इतना झुकाया कि जमीन के साथ लगा दिया, हमने उसे सुल्तानुल हिंद बना दिया। तो गोया ख्वाजा अजमेरी को फैज मिला तो गौसे आजम शेख अब्दुल कादर जिलानी रदी अल्लाह ताला ने, तो अल्लाह तबारक व ताला ने आपकी जात को रूहानियत का ऐसा मरकज और मंबा बना दिया कि सब फैज लेने के लिए गौसे आजम की बारगाह। आपने फरमाया अफलत चमूसुल अव्वलीना वशम सुना, मुझसे पहले जितने थे उनके आफताब चमके और गुरूब हो गए, उनके आफताब चमके और गुरूब हो गए, लेकिन मेरा आफताब कयामत तक चमकता रहे, वो गुरूब नहीं होगा। जितने औलिया अल्लाह थे उनका शोहरा हुआ, उनकी जिंदगी में हुआ, उनके बाप तक हुआ, लेकिन खत्म हो गया, उनकी शोहरत का आफताब गुरूब हो गया, मेरी शोहरत का आफताब, मेरी रूहानियत का आफताब कयामत तक रहेगा, गुरूब नहीं होगा, फैज कयामत तक जारी रहेगा। ये शान है सैयदना शेख अब्दुल कादर जिलानी हसनी अल हुसैन रदी अल्लाह ताला, इसी को कुरान ने कहा जालिका हुवल फौजुल अजीम, ये है बहुत बड़ी कामयाबी। और ये ऐसे कामयाब हैं, अब देखें दुनियावी तौर पर कोई इम्तिहान में कामयाब होता है, हमें भी इम्तिहान देना है, हमने उससे पूछा तुम कैसे कामयाब हुए, उसने बता दिया कि ये तरीका है, मैंने ये किताब पढ़ी, मैंने इसकी तैयारी की, मैंने ये लेसन याद किया, मैंने ये सबक याद किया, मैंने फला चीज याद की और मैंने इम्तिहान दे दिया, मैं कामयाब हो गया। दुनिया में यही तरीका है ना, आखिरत में कामयाबी कैसे मिले, हमने इन बुजुर्गान दीन के दामन को पकड़ लिया, ऐ गौसे आदम आप कामयाब हैं, ऐ गरीब नवाज आप कामयाब हैं, मखदूम समनानी आप कामयाब हैं, दाता गंजबख अली हिजवेरी आप कामयाब हैं, बाबा फरीद शकरगंज आप कामयाब हैं, हमें बताइए हमें कामयाबी कैसे मिले। हम कैसे कामयाब हो? उन्होंने कहा हमारे दामन से वाबस्ता हो जाओ, जिस तरह हम चलते रहे तुम भी चलते रहो, हम कामयाब हुए तुम भी कामयाब हो जाओ। और खुदा की कसम ये सारे बुजुर्गान दीन और ये कामिलीन ऐसे कामयाब हैं कि जो इनके दामन से वाबस्ता हो जाए वो भी कामयाब है, जो इनकी महफिल में बैठ जाए वो भी कामयाब है, जो इनके मलफूजात पर अमल कर ले वो भी कामयाब है, जो इनकी खानकाह में हाजिर हो जाए खुदा की कसम वो भी कामयाब। ऐसी कामयाबी इनको हासिल हुई, जालिका हुवल फौजुल अजीम, ये है बहुत बड़ी कामयाबी। और हकीकत यही है कि अगर कामयाबी सिर्फ दुनिया की हो तो वो तो कोई बड़ी कामयाबी नहीं है। बहुत से लोग कामयाब हो जाते, बहुत से कामयाब हो जाते। हकीकी कामयाबी वो है कि जो इस दुनिया में भी कामयाब हो और आखिरत में भी कामयाब, इस दुनिया में भी कामयाब, कब्र में भी कामयाब और हशर में भी कामयाब। और हकीकत यही है कि इन तमाम बुजुर्गान दीन औलिया कामिलीन की शान यह है कि दुनिया में भी शान से रहे, कामयाब हो गए, जो इनके दामन से वाबस्ता हो गया वो भी कामयाब हो गया, जो दामन से वाबस्ता हो गया वो भी कामयाब हो गया। लेकिन इस कामयाबी को बरकरार कैसे रखा जाए? देख, एक चीज है ना किसी चीज को हासिल करना, दूसरी चीज है उसको कायम रखना। बात समझ रहे हैं आप? हासिल करना आसान है, कायम रखना मुश्किल है। हासिल करना आसान है, वैसे तो हासिल करना भी मुश्किल है, लेकिन आपने मेहनत करके कोशिश करके कोई ओहदा कोई मनसब या मालो दौलत हासिल कर लिया लेकिन कोई ऐसा अमल किया वो सब जाया हो गया। उसकी मिसाल ये समझे, कुरान ने कहा अकीम सलात, नमाज कायम करो। क्या कहा? नमाज कायम करो, यानी क्या? नमाज पढ़ो, नमाज कायम करो। क्या मतलब? पढ़ी हुई नमाज को बचाओ, जो नमाज पढ़ चुके हो उसे कायम रखो, जाया मत करो। जो नमाज पढ़ी है उसे बचा कर रखो, जाया मत करो। मतलब यह है कि नमाज पढ़ने के बाद कोई ऐसा अमल ना करो कि तुम्हारी नमाज जाया हो जाए। ऐसा होता है, नमाज भी पढ़ रहे हैं चोरी भी कर रहे हैं, नमाज भी पढ़ रहे हैं धोखा भी दे रहे हैं, नमाज भी पढ़ रहे हैं सूद भी खा रहे हैं, नमाज भी पढ़ रहे हैं किसी की दिल आजारी भी कर रहे हैं, नमाज भी पढ़ रहे हैं लोगों के हुकूक गसब भी कर रहे हैं। क्या फायदा हुआ ऐसी नमाज? नमाज पढ़ी जाया कर दी। अकीम सनात, नमाज कायम करो, पढ़ी हुई नमाज को बचाओ। रोजा रखो तो उसे बचाओ, हज करो तो उसे बचाओ, जकात दो तो उसे बचाओ, नमाज पढ़ो तो उसे बचाओ। ये तमाम अहकामात इस्लाम करो, मगर इसके बाद कोई ऐसा अमल ना करो कि ये सारे अमल जाया हो जाए। तो जिसने अपनी नमाजों को बगदाद में बचा लिया उसे गौसे आजम कहते हैं, जिसने अपनी नमाजों को अजमेर में बचा लिया उसे गरीब नवाज कहते हैं, जिसने अपनी नमाजों को लाहौर में बचा लिया उसे दाता गंजबख्श अली हिजवेरी कहते हैं, जिसने अपनी नमाजों को पाकपट्टन में बचा लिया उसे बाबा फरीद कहते हैं, जिसने अपनी नमाजों को देहली में बचा लिया उसे सुल्तानुल मशाइख सुल्तान निजामुद्दीन औलिया महबूब इलाही कहते हैं, जिसने अपनी नमाजों को महरौली में बचा लिया उसे कुतुबुल आफ्ताब दीन बख्तियार काकी कहते हैं, और जिसने अपनी नमाजों को कोचौचे शरीफ में बचा लिया उसे मखदूम अशरफ जहांगीर समनानी कहते हैं। ये सारे बुजुर्गाने दीन नेक अमल कर रहे हैं और उसे बचा के भी रख रहे हैं। नेक अमल करो और उसे उसी तरह बचाकर हिफाजत से अपने साथ कब्र में ले जाओ, यह है कामयाबी, यह है कामयाबी। एक मिसाल और दे दूं ताकि बात आपकी समझ में आ जाए। आपके अकाउंट में पैसा है, आपने सोचा कि मेरे पास बैंक बैलेंस है, मेरे पास इतने लाख रुपए हैं, 5 लाख है, 10 लाख है, 50 लाख, और वहां से अगर वो खामोशी से निकलता रहा आपको पता नहीं चला तो क्या होगा? दिल में तो ये सोचेंगे मैं बहुत बड़ा सरमाएदार हूं, मेरे पास इतना पैसा है, इतनी चीजें हैं, और जब देखा تو سب کچھ غائب، پورا بینک بیلنس ختم، کتنا افسوس ہوگا، اتنی محنت سے جمع کیا اور سارا ضائع ہو گیا۔ جس طرح محنت کر کے پیسہ جمع کرتے ہیں اور اس کی حفاظت کرتے ہیں، اسی طرح اپنے نیک اعمال کی بھی حفاظت کرے اور انہیں ضائع ہونے سے بچا لیں، نیک اعمال کی بھی حفاظت کریں اور انہیں ضائع ہونے سے بچا لیں۔ نماز پڑھیں جھوٹ سے بچیں، نماز پڑھیں دھوکہ دہی سے بچیں، نماز پڑھیں کسی کی دل آزاری سے اپنے آپ کو بچائیں، نماز پڑھیں لوگوں کے حقوق غصب کرنے سے اپنے آپ کو بچائیں، نماز پڑھیں کسی پر ظلم اور زیادتی سے اپنے آپ کو بچائیں۔ ان پڑھی ہوئی نمازوں کو، روزوں کو، حج، زکات، صدقات و خیرات کو بچا کر قبر میں لے گئے تو سمجھ لو سب سے بڑے کامیاب۔ ذالک ھو الفوز العظیم، یہ ہے بہت بڑی کامیابی، اور یہ اسی صورت میں حاصل ہو سکتی ہے جب ہم ایسے سے رابطہ رکھیں کہ جو ان اعمال کو بچا کر لے گیا، اور جس نے ضائع کر دیا اس سے رابطہ مت رکھنا۔ ایک ہے نا جس نے ضائع کیا، بتائیے کون ہے جس نے سارے عمل کیے لیکن ضائع کر دیا، عمل کرتا رہا لیکن ضائع کر دیے، کون ہے؟ کون ہے جانتے ہیں نا سب، جس نے سارے عمل کو، عبادت پر عبادت، سجدے پہ سجدہ کرتا رہا اور دو منٹ میں ضائع کر دیا، کون؟ ارے زور سے بولو نا، ڈرنے کی ضرورت، وہ موجود ہے یہیں پر ہی، ابھی دیکھے نا اس کی کارستانی، دو دفعہ یہ بند کر دیا، یہ اسی کی تو کارستانی تھی، تو ڈرنے کی بات نہیں، وہ ہر جگہ موجود ہے۔ ذرا سی دیر میں ضائع کیا یا نہیں کیا، اس کو مت دیکھو، جنہوں نے بچا لیا ان کو دیکھو، جنہوں نے بچا لیا، کس نے بچایا؟ فرشتوں نے عمل کو بچا لیا، جھک گئے، جو جھک گیا وہ بچ گیا، اور جو اکڑ گیا وہ اکھڑ گیا، شیطان اکڑ گیا، اللہ رب العالمین نے مردود کر کے نکال دیا، فرشتے عاجزی سے جھک گئے، بچ گئے، آج تک بچے ہوئے۔ اس کو مت دیکھو جس نے دو منٹ میں غرور میں، تکبر میں، اکڑ میں آ کر اپنے عمل کو ضائع کر دیا، قیامت تک لعنت اور ملامت ہو رہی ہے۔ ان کو دیکھو جنہوں نے اپنے عمل کو بچا لی۔ تو بلا شبہ غوث اعظم نے اپنی نمازوں کو بچا لیا، غریب نواز نے اپنی نمازوں کو بچا لیا، مخدوم سمنانی نے اپنی نمازوں کو بچا لیا، مجدد الف ثانی نے اپنی نمازوں کو بچا لیا، یہ سارے بزرگان دین اور یہ کاملین وہ ہیں جو نیک اعمال کرتے رہے اور ان اعمال کو صحیح سالم اپنے ساتھ لے گئے۔ تو ایسا عمل کیجئے کہ عمل محفوظ رہے، عمل محفوظ رہے۔ تو عمل محفوظ رکھنے کا سب سے بڑا طریقہ کیا ہے؟ ان سے ہم رابطہ رکھیں جن کا عمل محفوظ ہے۔ جن کا عمل محفوظ ہے، تو کس کا عمل محفوظ ہے؟ ذالک ھو الفوز العظیم، جنہیں بہت بڑی کامیابی حاصل ہوئی۔ اور یہ حقیقت ہے کہ سب سے بڑی کامیابی جنہیں حاصل ہوئی وہ یہ بزرگان دین اولیاء کاملین، اسی لیے ہم ان سے رابطہ رکھتے ہیں، اسی لیے ان سے تعلق رکھتے ہیں۔ کیوں؟ اب دیکھو، ایک ریل جا رہی ہے، ریل دیکھیے نا، ریل سڑک پر چلتی ہوئی دیکھی کبھی؟ چلتی ہے نہیں، کہاں چلتی ہے؟ اپنی لائن پر، لائن پہ چلتی ہے نا، بغیر لائن کے نہیں چلتی۔ لائن پر چلنے کا صلہ اسے کیا ملا؟ ایک سڑک سے اسکوٹر گزر رہا ہے، بس گزر رہی ہے، رکشہ گزر رہا ہے، ٹیکسی گزر رہی ہے، ایک مقام آیا کہ گیٹ بند ہو گیا، سب آ کے رک گئے، کوئی کتنی اسپیڈ میں جا رہا ہے آ کے رک گیا، کیوں؟ کہ ریل گزر رہی ہے۔ ارے گزر رہی تو گزرنے تو، ہم بھی تو گزر رہے ہیں۔ نہیں، تم نہیں گزر سکتے۔ کیوں؟ اس لیے کہ وہ ہمیشہ اپنی لائن پر چلتی ہے، بغیر لائن کے نہیں چلتی۔ سمجھ گئے بات؟ وہ ہمیشہ اپنی لائن پر چلتی، بغیر لائن کے نہیں چلتی۔ اور یہ جتنے بھی ہیں بغیر لائن کے چل رہے ہیں، کبھی اسکوٹر کو لائن پہ چلتے ہوئے دیکھا؟ देखा ये तो कभी चल ही नहीं सकते, कभी नहीं चल सकते, इधर घुसे तो इधर, घुसे तो उधर, कभी भी नहीं चलेंगे। कभी टैक्सी को देखा या बस को देखा? नहीं। एक ही चीज है, रेल, हमेशा लाइन पर। तो हमेशा लाइन पर चलने का सिला क्या हुआ? नतीजा यह हुआ कि जब वो चलती है तो सब रुक जाते हैं। जब वो चलती है तो सबको रोक दिया गया, रुक जाओ, अब वो गुजर रही है जो हमेशा लाइन पर चलती है। यहीं से पता चल गया, जो हमेशा लाइन पर चलता है उसकी वजह से सबको रोक दिया जाता, जो लाइन पे चलता है उसकी वजह से सबको रोक दिया जाता है, और जो बेलाइन होता है उसको खुद रुकना पड़ता, जो बेलाइन होता है उसे खुद रुकना पड़ता है। अब बोलो, लाइन पे चलोगे या बगैर लाइन के? लाइन पे चलोगे ना, और किसी की लाइन ही ना हो तो वो कहां चले? ऐसे भी है ना, लाइन ही नहीं है, बेलाइन है, ना कादरियत की लाइन है, ना चिश्तियत की लाइन है, ना नक्शबंदियत की लाइन है, सर बेलाइन, लाइन ही नहीं। तो जब लाइन ही नहीं तो कहां से चलोगे? अल्हम्दुलिल्लाह हम बेलाइन नहीं, हमारे पास लाइन है, चारों लाइनें हैं, बल्कि इन लाइनों से जितनी लाइनें निकली सब हमारे पास। इसलिए अल्हम्दुलिल्लाह अला एहसानिही, हम अहले सुन्नत वल जमात बेलाइन नहीं है, हम लाइन पर चलेंगे इंशाल्लाह। ऐ गौसे आजम जैसे आप चलते रहे, ऐ गरीब नवाज जैसे आप चलते रहे, ऐ मखदूम समनानी जैसे आप चलते रहे, हम भी आपके पीछे चलते रहेंगे। जैसे आप निकल गए इंशाल्लाह हम भी निकल जाएंगे। और आखिरी बात कर दूं, इसलिए कि टाइम काफी हो रहा, ऐसा नहीं फिर दोबारा लाइट बंद हो जाए। लाइन पर चलते रहो, और लाइन पर चलोगे तो तुम्हारी वजह से सबको रोक दिया जाएगा। यही लाइन तो सिराते मुस्तकीम है, सिराते मुस्तकीम सीधा रास्ता, बिल्कुल सीधी लाइन। जो सिराते मुस्तकीम पर चलता है तो दूसरे चलने वालों को रोक दिया जाता, रुक जाओ, अब हमारा नेक बंदा गुजर रहा है, लिहाजा किसी को चलने की जरूरत नहीं, अब यही चलेगा। और अगर तुम्हें चलना है तो तुम भी इसके पीछे चलो, तुम इसके पीछे चलोगे, जब तक चलते रहोगे हिदायत पर रहोगे, छोड़ दोगे तो हिदायत पर नहीं रहो, गुमराह हो जाओ। इसीलिए मेरे आका हादिये सुबुल फखरे रसूल मौलाए कुल जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अलैकुम बिसुन्नती व सुन्नतिल खुलफाई राशिदीन अल महदीयीन, लाजिम पकड़ो मेरी सुन्नत और मेरे खुलफाए राशिदीन की सुन्नत, इनको लाजिम पकड़ो, मजबूती से पकड़े रहोगे चलते रहोगे। रेल जब चलती है, रेल तो बताइए, रेल खुद चलती है या कोई उसे चलाता है? एक बात बताइए, खुद चलती है या उसे चलाता है? इंजन चलाता है ना, खुद तो नहीं चलती। जितने डब्बे पीछे लगे हैं क्या वो खुद चलते हैं? सबसे आगे एक इंजन लगा है, वो चलाता। अगर इंजन ना हो तो रेल चलेगी? नहीं चलेगी। आजकल यही हाल है, इंजन है ही नहीं, इंजन ही नहीं है, रेलवे का हाल ही बुरा है बेचारे। इंजन कम है, रेलें ज्यादा हैं, चलाने वाला नहीं। और यही कौम का भी हाल है, कौम का भी हाल यही हो रहा है, चलाने वाला नहीं। अब मिसाल आप समझ लें तो बात आपकी समझ में आ जाएगी। रेल में कैसा ही डिब्बा हो, एक है फर्स्ट क्लास, एक सेकंड क्लास, एक थर्ड क्लास, ये होता है ना, एक एसी पार्लर है, गर्मी में आप जा रहे हैं, एसी चल रहा है, आराम से बैठे हुए जा रहे हैं, कोई प्रॉब्लम नहीं, बर्थ भी है साथ, फॉर्म की सीटें हैं शानदार किस्म की, सब कुछ है। लेकिन अगर उसका ताल्लुक इंजन से नहीं है तो मंजिल पर पहुंचेगा? क्यों? आप कहेंगे इसमें तो एसी पार्लर है, शानदार सीटें, सब कुछ है, क्यों नहीं पहुंचेगा? जब चलाने वाले से राबता नहीं होगा तो कैसे चलेगा? अगर चलना है तो चलाने वाले से राबता रखो, जो चला रहा है उससे राबता रखो, तब पहुंचोगे। अगर राबता नहीं तो नहीं पहुंचोगे, वहीं खड़े रह जाओगे। और एक डिब्बा है जो बिल्कुल थर्ड क्लास डिब्बा, उसके शीशे टूटे हुए हैं, उसकी सीटें भी खराब है, एसी वैसी भी कुछ नहीं, बल्कि एसी क्या, एसी की तैसी है, कुछ भी नहीं है, यही हाल आजकल की रेलों का है, कुछ नहीं। लेकिन उसका इंजन के साथ रابطہ है, इंजन के साथ रابطہ है। अब बताओ वो पहुंचेगा या नहीं पहुंचेगा? पहुंचेगा ना, हालांकि बिल्कुल बेकार, शीशे टूटे, एसी नहीं है, कुछ नहीं है, सीटें खराब, लेकिन चला जा रहा। समझ गए बात? अपने इल्म पर, अपने तकवे पर, अपनी परहेजगारी पर, अपनी खूबसूरती पर, अपने मालो दौलत पर नाज मत करो, राबता रखो चलाने वालों से तो पहुंच जाओगे। और अगर बिल्कुल थर्ड की लास्ट डिब्बे हो, न इल्म है न अमल है, कोई चीज नहीं है, लेकिन गौस का दामन हाथ में है, इंशाल्लाह पहुंच जाओ। या गौस आजम दस्ते, अगर ताल्लुक मजबूत है तो पहुंच जाओगे। और अगर अपने इल्म, तकवा, परहेजगारी, मालो दौलत, ओहदा और मनसब लेकर बैठे रहे, ताल्लुक नहीं रखा, तो नहीं पहुंचोगे, यहीं रह जाओ। इसलिए हम थर्ड क्लास डिब्बे हैं, हमें पता है ना नमाज है, ना रोजा है, ना हज है, ना जकात है, ना सदकात है, ना खैरात है, कुछ नहीं है, लेकिन इतना जानते गौसे आजम का दामन हाथ में, गौसे आजम का दामन हाथ में है, इंशाल्लाह वो चलेंगे, उनके पीछे हम भी चलेंगे, वो पहुंचेंगे, हम भी पहुंच जाएंगे। ये ईमान जरूर है ना, ईमान यकीन है ना, इसलिए कि इन अल्लाह वालों की मोहब्बत, इनसे अकीदत रायगा नहीं जाती, इस दुनिया में भी काम आती है, कब्र में भी काम आती है, और इंशाल्लाह हशर में भी काम आएगी। इस वजह से हम अहले सुन्नत वल जमात इन बुजुर्गान दीन, औलिया कामिलीन के दामन से वाबस्ता होते। तो आज की ये महफिल, ये मुबारक और मुकद्दस महफिल, जो शहनशाह बगदाद, कुतुब रब्बानी, गौस समदानी, शहबाज मकानी, हजरत शेख सैयदना अब्दुल कादर जिलानी, हसनी अल हुसैनी रदी अल्लाह ताला अन्हु की याद में, उनकी बारगाह में हदिया अकीदत और मोहब्बत पेश करने के लिए मुनक्किद की गई है। आज की महफिल का पैगाम यही है कि अगर कामयाबी चाहते हो तो कामयाब होने वालों के कदमों में पहुंच जाओ। अगर कामयाबी चाहते हो, हाँ वो दुनिया भी कामयाबी हो या आखिरत की कामयाबी हो, तो उनसे राबता रख लो जो कामयाब हो चुके, उनके दामन से वाबस्ता हो जाओ जो कामयाब हो चुके हैं। और कौन हैं जो कामयाब हो चुके? गौसे आजम कामयाब हैं, गरीब नवाज कामयाब हैं, दाता गंजबख्श अली हिजबेरी कामयाब हैं, कुतुब अल अख्ताब कुतुबुद्दीन बख्तियार काकी कामयाब हैं, महबूब इलाही कामयाब हैं, मुजद्दिद अल्फ़ेसानी कामयाब हैं, मखदूम समनानी कामयाब, और ऐसे कामयाब हैं, खुदा की कसम ऐसे कामयाब हैं, अगर तुम किसी मौके पर उनका नाम ही ले लो तो तुम भी कामयाब हो जाओ। अगर उनका नाम भी ले लो तो कामयाब हो जाओ। गौस ने फरमा दिया था, मुरीदी ला तखफ अल्लाह रब्बी अतानी रिफातल निलतुल मनादी, है मेरे मुरीद मत खौफ कर, मेरे खुदा ने मुझे बुलंद मकाम अता फरमाया। कसीदा गौसिया में एक दूसरे मकाम पर फरमाया, अगर मेरा मुरीद दुनिया के किसी कोने में मुझे पुकारे, मैं जरूर जरूर पुकार को सुनूंगा भी और उसकी दस्तगिरी भी फरमाऊंगा। अल्हम्दुलिल्लाह हम उस गौस के मानने वाले हैं जो सुनता भी है, दस्तगिरी भी करता है, फैजान भी पहुंचाता है। और आज जब हम उनकी महफिल सजाए बैठे हैं तो इस यकीन के साथ बैठे हैं कि वो इस महफिल को देख भी रहे हैं और फैजान से मुस्तफीज भी फरमा। यही हमारा ईमान है, यही यकीन कामिल है। आखिर में मैं इन तमाम हजरात, खुसूसन हलके अशरफिया खारा दर के तमाम अराकीन जिन्होंने बड़े खुलूस और मोहब्बत के साथ ये महफिल सजाई, और आप हजरात जो खुलूस और मोहब्बत के साथ हुजूर गौसे आजम सैयदना शेख अब्दुल कादर जिलानी रदी अल्लाह ताला अन्हु की इस महफिल में शिरकत के लिए आए, आप सब मुबारकबाद के मुस्तहिक हैं। जो जो भी आया, इंशाअल्लाह जाहिरी भी और बातनी भी दोनों फैजान से, दोनों गिजाओं से मुस्तफीद होकर जाए, खाली नहीं जाए। और गौस की शान ही यही है, वो अपनी जिंदगी में नहीं लौटाते तो विसाल के बाद कैसे लौटाते? अरे चोर चोरी करने के लिए आया, उसको भी अब्दाल बना के उड़ा दिया। वहां तो नियत का दखल भी नहीं। हम कहते हैं नियत सांप लेके जाओ, वो तो चोरी की नियत से आया। गौस ने कहा आया तो गौस के दरबार में खाली क्यों जाए। फना इलाके में अब्दाल का इंतकाल हो गया, एक नजरे करम डाली, जाहिर और बातिन को पाक और साफ कर दिया, अब्दाल बनाकर उसको भेज दिया। तो जिस गौस की ये शान हो, उस गौस की महफिल में आप मौजूद हैं, इंशाअल्लाह ताला खाली कोई नहीं जाएगा। लेकिन आखिरी वही पैगाम जो हर महफिल में देता हूं कि हमें वो तमाम चीजें करनी चाहिए जो ये बुजुर्गान दीन औलिया कामिलीन करते रहे। हम या गौसे आजम दस्तगीर का नाम लेते हैं, नारा लगाते हैं, जोश में आते हैं, सब कुछ करते हैं, लेकिन काम बरक्स, काम उनकी तालीमात के खिलाफ करते हैं। तो याद रखिए, अगर हमारा अमल गौस के अमल के मुताबिक नहीं होगा, अगर हमारा अमल गौस के इरशाद के मुताबिक नहीं होगा, कभी गौस आदम खुश नहीं हो। अगर उनको खुश करना है तो बाअमल रहना है, शरीयत पर अमल करना है, इस्तेकामत के साथ अमल करना है। फिर देखो गौस आजम भी खुश होंगे और रसूल आजम भी खुश होंगे, और जब ये खुश हो जाएंगे तो अल्लाह रब्बुल आलमीन खुश हो जाएगा। जब खुदा खुश हो जाए तो यहां भी कामयाब, वहां भी कामयाब। ज़ालिका हुवल फौज़ुल अज़ीम, ये है बहुत बड़ी कामयाबी। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।